يا علي مدد الوايز راي ابو علي مشنري وايز نمبر 10
متاوا جمعت كان اون دي 4 سبتمبر 1982 يا علي مدد مامينو پہلی دفعہ آپ کی جماعت میں آیا ہوں. 12 برس پہلے میں اوٹاوا آیا تھا, مگر تب یہاں ایک دو آدمی تھے, نمک کھانا کچھ خاص نہیں تھا. آپ جماعت کی ملاقات کر کے میں بہت اپنے آپ کو خوش نصیب سمجھتا ہوں. کینیڈا کے کیپٹل میں آپ بیٹھے ہیں. مولا آپ کو دین دنیا کے اندر سکھی آباد کرے, برکت دے رہے. چارے چارے جگ ہے صاحب جی, تو مرے من بھاوے. مولانا حضرت امام پہ صلوات پڑھ رہا ہوں. اللہ مسلم, ہمارے جو گنان ہیں ان گنانوں کے اندر جیسی صفتیں امام کی ہمارے پیروں نے ہم کو سکھائی ہیں, اور ہمیں اپنے مذہب کے اوپر چلنے کے لیے ہدایتیں کی, دنیا میں کس طرح سے چلنا اس کی ہدایت کی, بزنس کیسا کرنا, فیملی میں کیسا رہنا, پڑوسیوں کے ساتھ کیسا سلوک کرنا, اپنے کنبے والوں کے ساتھ, مات پتا کے ساتھ, رشتہ داروں کے ساتھ, دوستوں کے ساتھ, غرض کہ ہماری لائف کی ایسی کوئی چیز نہیں ہے کہ جس کے لیے ہمارے پیروں نے ہمیں کوئی نصیحت نہ کی ہوئے. کمپلیٹ مذہب کے اندر کمپلیٹ ہدایت ہوتی ہے, اور ہماری لائف کے لیے ہمیں سب کچھ بتایا گیا ہے. قرآن شریف جو اللہ کا کلام ہے اور ہمارے مذہب کی سب سے بڑی کتاب ہے, وہ عربی زبان میں ہونے کی وجہ سے ہماری سمجھ میں نہیں آتی, اور آج سے 1000 سال پہلے جب پیر اس میں ہندوستان کے اندر آئے, انہوں نے دیکھا کہ ہم لوگ عربی نہیں جانتے. انہوں نے ہماری زبان کے اندر, ہماری بھاشا میں گنان رکھ کے ہم کو قرآن شریف کا علم دیا. میں نے آج تک ساری زندگی بہت دفعہ قرآن پڑھا ہے, مگر مجھے اپنے گنانوں کے اندر ایسی کوئی چیز نہ ملی جو قرآن کے ورودھ میں جاتی ہوئے. ہمارے مذہب کی کتابوں کے اندر اسلام کی سچی ایجوکیشن اور تعلیم دی گئی. آج کہتے ہیں کہ دنیا کے اندر 100 کروڑ آدمی ہیں, 1000 ملین. 100 کروڑ آدمیوں کے اندر 12 کروڑ مسلمان یا 14 کروڑ مسلمان ہیں, کہ جو عربی کے اندر قرآن شریف کو پڑھتے اور سمجھ سکتے ہیں, 12 سے 14 کروڑ. وہ نیشنز جو عربوں کی ہے ان کے اندر میں نے بچوں کو نہیں گنا, اور ان کے اندر جو ان پڑھ اور ان ایجوکیٹڈ انلٹریٹ ہیں میں ان کو بھی نہیں گنتا. عربستان کے لوگوں میں اور دنیا کے دوسرے لوگوں کے اندر, جیسا کہ انڈونیشیا ہے یا ہندوستان پاکستان ہے, ایسے بہت سے لوگ ہیں کہ جو عربی جانتے ہیں, قرآن پڑھتے ہیں, مگر 100 کروڑ کے اندر 12-14 کروڑ آدمی ہیں جو قرآن پڑھتے ہیں اور سمجھتے ہیں, مگر ان کے اندر بھی قرآن شریف کی کمپلیٹ سمجھ نہیں, کیونکہ قرآن کا سمجھنا آسان نہیں. مومنوں, آپ نے کبھی اس چیز کو مارک کیا یا نہیں, خدا تعالیٰ نے دنیا کے اندر بہت سے نبی بھیجے جن کو کوئی کتاب نہیں دی. میجورٹی ایسے نبیوں کی تھی, جیسے کہ 1,24,000 نبی ہوئے, 114 کو صرف کتابیں دی گئیں, باقی سب نبی کتاب کے بغیر آئے اور انہوں نے لوگوں کو ہدایت کی. اور جبھی بھی خدا نے کتاب بھیجی, جیسے کہ تورات, زبور, انجیل اور قرآن, جو 4 بڑی کتابیں ہیں, ان 4 کے اندر دوسری 110 کتابیں ہیں. ٹوٹل صحیفے اللہ نے 114 نازل کیے. تورات سے پہلے جتنے بھی خدا تعالیٰ نے صحیفے نازل کیے, وہ سب کا ایسنس تورات میں رکھا. تورات کے بعد زبور تلک جو چھوٹے چھوٹے خدا تعالیٰ نے صحیفے اپنے نبیوں پہ بھیجے, ان کو سب کو اکٹھا کر کے زبور میں ڈال دیا. زبور کے بعد حضرت عیسیٰ کی انجیل تک, بائبل تک, اور جتنے اللہ نے صحیفے بھیجے ان سب کو اکٹھا کیا اور انجیل میں ڈال دیا. اور الف سے لے کے یہ تک, یعنی اے ٹو زیڈ, 114 صحیفے جتنے خدا نے قرآن شریف تک بھیجے, وہ تمام کے تمام قرآن کے اندر ایک جگہ جمع کر دیے. یعنی قرآن جو ہے وہ تمام 114 کتابوں کا ایسنس ہے. خدا نے 114 کتابیں اتاری, مگر اکیلی کتاب نہیں اتاری, نبیوں کے ساتھ اتاری. میرا کہنے کا مطلب یہ ہے کہ ایک کتاب آپ کبھی لے لو, اس کتاب میں سے سیکھنے کے لیے استاد کی ضرورت ہے. استاد کے بغیر کتاب کوئی کام کی نہیں, لیکن کتاب کے بغیر استاد سکھا سکتا ہے. جیسا کہ 114 نبیوں کے علاوہ باقی جتنے بھی نبی تھے ان کے پاس کتاب نہیں تھی, تو کتاب اتنی امپورٹنٹ نہیں ہے جتنا نبی یا گرو یا استاد امپورٹنٹ ہے. آج ہمارے پاس یہ اللہ کا جو قرآن ہے, دنیا کے اندر جتنے بھی کروڑ آدمی اس کو جانتے ہیں, ان سب میں اختلاف ہے, یعنی ڈس ایگریمنٹ ہے بہت سی چیزوں کے اوپر, اور ان کے اوپر استاد نہ ہونے کی وجہ سے ایک جگہ کے اوپر اکٹھے نہیں ہو سکتے. رسول کی وفات کے بعد مسلمان جو تھے وہ ڈیوائیڈ ہو گئے. میجورٹی اس طرف چلی گئی کہ جس طرف استاد نہیں تھا, جدھر ٹیچر نہیں تھا, میجورٹی ادھر چلی گئی. انہوں نے کہا کہ ہمارے لیے یہ کتاب بس ہے, اور انہوں نے اس کتاب کے استاد کو, ٹیچر کو چھوڑ دیا. رسول اکرم نے 125,000 مسلمانوں کے اندر ہاتھ پکڑ کے جبی علی کو کھڑا کیا اور کہا کہ جو لوگ مجھے اپنا مولا مانتے ہیں, مولا کا مطلب مالک, علی ان کا مالک. سب نے علی کی بیعت کی, علی کو ہاتھ دیا, علی کو اپنا مولا رسول کی حیاتی کے اندر قبول کیا. رسول نے جب آنکھیں بند کی تو سب پھر گئے. تھوڑے سے لوگ تھے جو علی کے پیچھے رہے, بہت تھوڑے لوگ. دنیا میں ہمیشہ نبیوں کے زمانے میں یہ بات بنتی چلی آتی ہے کہ جو حقیقتی لوگ ہیں, جو سچے لوگ ہیں, جو اعلیٰ درجے کے مومن ہیں, وہ ہمیشہ مائنورٹی میں ہوتے ہیں, ہمیشہ. آپ خیال کرو, آپ کی کینیڈا کے اندر 23 ملین کے 24 ملین بستی ہے, پرائمری اسکول کتنے ہیں, इन प्राइमरी स्कूलों के अंदर आश्रय 1 मिलियन जितने बच्चे जाते हैं, छोटी पहली एज से लेके ग्रेड 12 तक का आप देख लो, मिलियन या इससे भी ज्यादा बच्चे होंगे। लेकिन यूनिवर्सिटियों के अंदर डॉक्टरेट की डिग्री लेके कितने निकलते हैं? बहुत थोड़े, शायद 5,000 भी नहीं होंगे हर साल। तो इतने बच्चे जो स्कूल में गए तो सबके सब क्यों डॉक्टरेट की डिग्री लेके नहीं निकले? कोई 2-4 ग्रेड के बाद ड्रॉप हो गया, कोई 6-7 ड्रॉप हो गया, कोई 10-12 के बाद ड्रॉप हो गया, कोई कॉलेज में गया ही नहीं, कोई कॉलेज में गया तो वो ड्रॉप हो गया। शिफ्ट होते गए, फिल्टर होते गए, लेकिन आखिर के अंदर हाईएस्ट क्लास की डिग्री लेने वाले बहुत थोड़े। यही हाल मजहब का है। मजहब के अंदर लाखों करोड़ों आदमी होते हैं, मगर उस मजहब के अंदर से एसिस निकालने वाले, अच्छे तरीके से समझने वाले जो ब्रेन या आत्माएं होती हैं, वो बहुत थोड़े होते हैं। जी थर थर मोमन भाई, कोई कोई रहते जी अति जागो धीरा भाई अति जागो। पीर ने जब ये जीनन फरमाया 600 वर्ष पहले, उसके बाद जो दुनिया थी मजहब से नीचे उतरती गई, ईमान घटता गया, मटीरियलिज्म बढ़ता गया, कुफ्रपना बढ़ता गया, नास्तिकवाद बढ़ता गया, मोमन घटते गए घटते गए घटते गए। फिर कहते हैं ऐसा वक्त आएगा कि कोई कोई मोमन होएगा, मैं तुमको वार्निंग देता हूं, अति जागो, होशियार रहो, जागृत रहो, अपने माइंड के अंदर अवेकन रहो। मजहब मुंह को ऊंचा नीचा करना रिचुअल्स का नाम नहीं। हमारे मजहब जो इस्माइली मजहब है, वो दुनिया के तमाम मजहबों की तरह का एक मजहब है। जाहिर के अंदर जैसे नमाज पढ़ते हैं, दुआएं मांगते हैं, चर्च में जाते हैं, मस्जिद में जाते हैं, हम लोग भी ऐसा ही करते हैं, लेकिन हमारे में एक फर्क यह है कि हमारे ऊपर जो टीचर है वो हयात और कायम है, हर जमाने के अंदर कायम है। दुनिया में जितने भी मजाहिब हैं, उन तमाम मजहबों के अंदर, उन तमाम दीनों के अंदर हाजिर अगर कोई है तो बहुत थोड़े हैं, और वो भी इस तरह का दावा या क्लेम नहीं करते जैसे कि हमारा हजर इमाम क्लेम करता है। बहुत बरस पहले मैंने एक दफा लंदन जमात खानी के अंदर दुनिया के 5 बड़े बड़े गुरुओं की मैंने सरखामणी की थी, कंपैरिजन किया था। वाइज आधे पौने घंटे की, 1 घंटे की होती है, लंबे में लंबी 2 घंटे की हो गए, तो इसके अंदर 100% तमाम गुरुओं की कंपैरिजन नहीं हो सकती। लेकिन जो कुछ भी जिंदारो या मत खाने में पांव लंबे ना करो, जो कुछ भी हो सके मैंने कंपेयर किया। आज दुनिया के अंदर जो धर्म गुरु हैं, पोप है, आगा खान है, बुद्ध मजहब वालों का दलाई लामा है, बोहरों लोगों के अंदर उनका सईदना है जिसको वो लोग दाई मुतलिक कहते हैं, या दुनिया के अंदर बहुत थोड़ी संख्या के अंदर शिंटो मजहब है कि जो जापान के राजा हिरोहितो को खुदा का अवतार मानते हैं। अभी शिंटोइज्म लगभग एक्सटिंक्ट होने पे आया। मैं कुछ बरस पहले जापान गया, खास उस शिंटो मजहब के मुतालिक इन्वेस्टिगेशन करने के लिए ही। शिंटो मजहब मुझे लगता है कि शायद ये कभी राजा गुजर जाएगा जापान का, तो उसके बाद एक आध या 2 डिकेड और चले, 50 बरस चले, नेक्स्ट सेंचुरी के अंदर दुनिया के अंदर से शिंटो मजहब मिट जाएगा। मगर हम कंपेयर करने की नीयत से देख लो कि ये इतने धर्म गुरु हैं जो आज दुनिया के अंदर किसी ग्रुप के हेड ऑफ रिलीजन हैं। इनकी कंपैरिजन में आप खुद देख लो, तलाश कर लो कि भाई शिंटो मजहब जो आज बहुत थोड़ा है उसके अंदर अभी ये लोग कहते हैं कि आधे मिलियन आदमी भी नहीं है। एक जमाना था कि जापान के 50-60% आदमी शिंटो मजहब के ऊपर चलने वाले थे और उधर बुद्धिस्ट कम थे। आज तो बुद्धिस्ट भी घट गए हैं, नास्तिकवाद ज्यादा हो गया जापान के अंदर भी, धर्म निकलता जाता है। अभी वहां क्रिश्चियन और मुसलमान बनते जाते हैं। कोबे के अंदर एक बड़ी खूबसूरत मस्जिद है जो मस्जिद के लिए इसी शहंशाह ने अपनी इंपीरियल प्रॉपर्टी में से एक प्लॉट दिया और इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि ने कोबे की उस मस्जिद के लिए पैसे दिए। 1926 के अंदर हुसैन शहीद सुहरवर्दी जो बंगाली था और एक जमाने के अंदर ईस्ट वेस्ट पाकिस्तान का वो प्राइम मिनिस्टर था, ये हुसैन सुहरवर्दी इमाम के हुक्म से 26 में जापान गया और राजा के साथ इस्लाम के ऊपर बातें की, इस्लाम के ऊपर लेक्चर दिए और कोबे के अंदर मस्जिद की बुनियाद डलवाई। मौलाना सुल्तान अहमद शाह 1911 के अंदर खुद भी जापान गए थे और शहंशाह की मुलाकात की थी और उस वक्त कोबे के अंदर जो मुसलमान थे उन्होंने हजर इमाम को, इमाम सुल्तान अहमद शाह को बहुत बड़ा एड्रेस दिया था। हालांकि उस वक्त बहुत थोड़े फॉरन मुसलमान थे, आज 1,00,000 जापानीज मुसलमान जापान के अंदर हैं। मैं बात कर रहा था शिंटो मजहब की, शिंटो मजहब ड्रॉप हो रहा है। इन लोगों का ईमान यह है कि जो शहंशाह है वो खुदा का अवतार है। मगर जब लास्ट वॉर के अंदर जापान हार गया और राजा के व्हाइट हॉर्स के ऊपर जनरल मैकार्थर खुद सवारी करके बाहर निकला और एक विक्टोरियस जनरल की तरह उसने जापान के ऊपर कब्जा कर लिया और उसके बाद राजा ने भी उसके सामने सर झुकाया तो शिंटो मजहब की बुनियादें हिल गईं। इस बात को आज लगभग आप समझ लो कि 38 ईयर्स हो गए हैं। 38 बरस के अंदर शिंटो मजहब के अंदर लोगों का ईमान शेख हो गया और उसकी हालत ऐसी रही। शिंटो मजहब की मुझे कोई भी अच्छी ऑथेंटिक किताब मिल न सकी, थोड़े थोड़े इधर उधर की जो कुछ भी टूट के मेरे हाथ में आए वो लोग इबादत करते हैं अपने ख्याल से। शिंटो मजहब जो है वो जापान का ओल्डेस्ट रिलीजन है। बुद्ध मजहब आने से भी पहले शिंटो मजहब जापान के अंदर था और असल मजहब जापान का शिंटो है जो राजाओं को खुदा के अवतार के तौर पे मान के उनकी ओबीडियंस करते थे। अभी हिंदुस्तान में आओ, दलाई लामा बुद्ध मजहब का रहनुमा है, धर्मगुरु है। बुद्ध मजहब के अंदर दो बड़े फिरके हैं, इनको और भी हैं, लगभग 5-6 हैं, मगर जो तिब्बत का फिरका है, तिब्बत उसका राजधानी शहर था, उसके हेड ऑफिस था, दलाई लामा के अंदर वो खुदा ताला के नूर को, आत्मा को मानते हैं। उन लोगों का कहना यह है कि आत्मा मरती नहीं मगर बदन बदलती रहती है, पर ये कॉमन चीज है। हम भी इस बात के नजदीक नजदीक नूर को मानते हैं कि जो नूर है उसको मौत नहीं, और नूर है वो बदन बदलता रहता है। उनका कहना नूर के तरीके से नहीं, नूर की बात जो है वो सिर्फ इस्लाम ही के अंदर है और या सनातन धर्म के अंदर है। जो वो लोग जिस तरह हम नूर कहते हैं वो लोग तेज कहते हैं, तेज का मतलब भी नूर होता है, या सनातन धर्म वाले शक्ति को मानते हैं, परमात्मा की शक्ति। तो ये जो दलाई लामा के मजहब वाले लोग हैं उनके अंदर ऐसा है कि एक दलाई लामा जब गुजर जाता है تو وہ نشان دیتا ہے, ایک ٹوپی, ایک لکڑی اور ایک چادر ہوتی ہے جو گلے کے ارد گرد لپیٹتے ہیں مگر گلے سے لے کے کمر تک آتے ہیں. کچھ اور بھی چیزیں ہیں, کتاب وغیرہ ہے, گلے کی مالا ہے. تو ایسی پانچ چھ چیزیں دلائی لاما کی ونش پرمپرا اترتی چلی آتی ہیں. جب اس دلائی لاما کی موت ہوتی ہے تو اس کے بعد تخت خالی رہتا ہے. جب تلک کے اس کی مرنے کی کریا وغیرہ پوری نہیں ہوتی تب تلک وہ لوگ جو ان لوگوں کے پنڈت اور بڑے ہیں وہ مندروں کے اندر اس کی آتما کے لیے دعائیں مانگتے رہتے ہیں, اور پھر پانچ سات ان لوگوں کے بڑے آدمیوں کا ایک ٹولہ باہر نکلتا ہے دلائی لاما کو ڈھونڈنے کے لیے. اور جو بچہ جتنی عمر اس کو گزرے ہوئے ہو گئی اس کے بعد وہ لوگ تھوڑا حساب کر لیتے ہیں, کبھی ایک برس گزر گیا تو وہ لگ بھگ دس ایک مہینے کے, گیارہ مہینے کے بچے کو ڈھونڈتے ہیں. کبھی اس کو دو برس ہو گئے تو یہاں بھی دو برس کے بچے کو ڈھونڈتے ہیں. جتنے برس اس کو مرنے کے لیے ہو جاتے ہیں اس کی میکسیمم حالت تین برس کی ہے, تین برس کے اندر بچے کو ڈھونڈ ہی لیتے ہیں کہ وہ بچہ خود بخود اس لکڑی ٹوپی اور وہ چیزوں کی طرف جا کے اس کو پہن لیتا ہے. یہ ان کی نشانی کے لیے ان کا دلائی لاما ہے. لیکن یہ دلائی لاما جب 62 کے اندر ہندوستان چلا آیا, چائنا نے اس کو نکال دیا, نہرو نے اس کو جگہ دی انڈیا کے اندر, تو اس کی حالت کے اندر بھی ان لوگوں کے مذہب کے اندر کھڑبڑاہٹ ہو گئی اور آج وہاں کمیونزم پھیل رہا ہے, چائنا نے ادھر قبضہ کیا ہوا ہے. بوہروں کا جو بڑا ہے جو آج سید برہان الدین کہتے ہیں اس کو, حالانکہ وہ سید نہیں ہے, رسول اللہ کی آل میں سے نہیں ہے, اس کا جو باپ تھا طاہر سیف الدین, میں اس کو بھی ملا ہوں, اس کے والد کو بھی ملا ہوا ہوں, وہ بھی کوئی ایسی نسل میں سے ونش میں سے نہیں ہے, نہ ان کے اندر یہ ونش پرمپرا چلی آتی ہے. ابھی جو برہان الدین ہے اس کے جو باپ تھے وہ باپ اس کے پہلے دائی کا کلارک تھا, اور جب وہ مر گیا تو کلارک ان کا دائی ہوا. ونش پرمپرا کی بات ان میں ہے نہیں. اور یہ اپنے امام جو غائب ہو گیا, مولانا امام نزار کے بھائی مفتی علی تھے, مفتی علی کا ایک بیٹا تھا جس کو یہ لوگ طاہر کہتے ہیں, اور طاہر جب گزر گیا تو اس کی بیگم حاملہ تھی. بعد میں دو مہینے وفات کے بعد ایک لڑکی کا جنم ہوا. بعد میں انہوں نے اناؤنس کیا کہ امام طیب کا جنم ہوا تھا مگر دنیا کے اندر سے غائب ہو گئے, حالانکہ لڑکی پیدا ہوئی. انہوں نے امام کو غائب بنا ڈالا اور اس کے بعد دعوت کا سلسلہ شروع ہوا. سب سے پہلا دائی ان کا حافظ الدین اللہ تھا, اور اس کے بعد اس نے یہ کہا کہ مجھے امام کی طرف سے انسپریشن یا وحی یا پیغام آتے ہیں, اور وہ اس طرح سے راج کرتا رہا. پوپ کی حالت بھی ایسی ہے کہ جو کارڈینلز ہوتے ہیں پوپ کے مر جانے کے بعد ایک روم کے اندر بیٹھ جاتے ہیں اور ایک پوپ کو اپنے میں سے الیکٹ کر لیتے ہیں. تو دنیا کے اندر آج یہ جو پانچ چھ جو دھرم گرو ہیں, میں نے آپ کو بہت شارٹ فارم کے اندر ان کے حالات بیک گراؤنڈ بتائی, ان میں سے ایک ہمارا مولانا حضرت امام ہے. ان پانچ دھرم گروؤں کا حال آپ نے سنا, اور آغا خان کے متعلق آپ کو کہنے کی کوئی ضرورت نہیں مجھے. آپ اس کو جانتے ہو, اس کی نسل کو جانتے ہو, اس کی بیک گراؤنڈ کو جانتے ہو, اس کی ہسٹری کو جانتے ہو. پھر بھی تھوڑا سا اشارہ کرنے کے لیے, اللہ کے رسول محمد صلی اللہ علیہ وسلم کے زمانے سے لے کے آج تلک اسلام میں سے 32 جنے ایسے نکلے کہ جنہوں نے یا نبوت کا یا امامت کا دعویٰ کیا. سب کا سب, ایک بھی اپنی زندگی کے اندر سکسس کے ساتھ کام نہ کر سکا. 32 آدمیوں نے نبوت کا دعویٰ کیا یا امامت کا دعویٰ کیا اور وہ مارے گئے, قتل ہو گئے, مٹ گئے, ان کی فیملی تک کو سب مٹا ڈالا گیا. مولانا حضرت امام کا جو خاندان ہے, اگر ہم حضرت علی سے لے کے آج تک حساب کریں تو 1400 برس ہوئے. 1400 برسوں کے اندر حضرت امام اور اس کے باپ دادا وڑوا ہر زمانے کے اندر عام لوگوں کے سامنے بھی, ساری دنیا کے سامنے بھی اپنی امامت کا اور اپنے اندر اللہ کے نور کا دعویٰ کرتے آئے, اور ان کا یہ کلیم 1400 برس سے چلا آتا ہے. اس میں کبھی کوئی گھوٹالہ نہیں ہوا. 1400 برس سے ایک فیملی اللہ کے نور ہونے کا دعویٰ کرتی چلی آتی ہے. اگر دیندارو یہ جو دعویٰ حضرت امام کا ہے کہ میں امام ہوں اور اللہ کا نور میرے میں ہے, کبھی یہ دعویٰ جھوٹا ہوتا تو ایک لائف تک پہنچتا, دو لائف ہوتی, تین پیڑیاں ہوتی, چار پیڑیاں ہوتی. 49 جنریشنز تک 1400 سال سے اس کا دعویٰ چلا آتا ہے. 1400 برس تک جھوٹ نہیں چلتا. 1400 برس تک کوئی گڑبڑ والی, کوئی مسٹیک والی چیز نہیں چلتی. 1400 برس تک کوئی بھیل سیل والی چیز نہیں چلتی. اس میں کوئی سچائی ہے. سب مٹ گئے. آج دنیا کے اندر حاضر کو ماننے والے کوئی نہیں. دیکھو دلائی لاما ہے, وہ ایسا دعویٰ نہیں کرتا کہ میرے اندر خدا کا نور ہے. وہ یہ ضرور دعویٰ کرتا ہے کہ میرے وڑواؤں کا مجھ میں جیو ہے, آتما ہے. مگر ان کی بھی سوچ جو ہے وہ گوتم بدھ ہے کہ جس کو 2500 برس ہو گئے. اور یہ جو بوہروں کا بڑا ہے, یہ بھی امامت کا دعویٰ نہیں کرتا. یہ بھی کہتا ہے کہ بھائی 1000 سال پہلے ہمارا امام غائب ہو گیا, میں اس کی طرف سے ریپرزینٹیٹو ہوں. پوپ کو بھی جیسس ہونے کا دعویٰ نہیں, وہ بھی جیسس کی طرف سے ہدایت کرتا ہے. اور کبھی وہ سنٹو مذہب کا جو بڑا ہے تو اس نے بھی ایسا دعویٰ نہیں کیا کہ میں ہی سب کچھ ہوں. اس نے یہ کہا ہے کہ وڑواؤں کی گادی کے اوپر میں بیٹھا ہوں. لیکن حضرت امام کا یہ دعویٰ ہے کہ میرے اندر خدا تعالیٰ کا نور ہے. یہ دعویٰ اس کا خالی نہیں, اس کے اندر کچھ سینس ہے, اس کے اندر کچھ ٹروتھ ہے. امام سلطان محمد شاہ صلوات اللہ علیہ 1954 کے اندر جب پاکستان گئے, پاکستان کے اندر پریزیڈنٹ سکندر مرزا تھا. پلاٹینم جوبلی کا ٹائم آیا, پلاٹینم جوبلی کی سیریمنی کی گئی. 1,00,000 سے اوپر اسماعیلی اکٹھے ہوئے اور لگ بھگ اتنے ہی نان اسماعیلی اکٹھے ہوئے. ساری دنیا کے جتنے بھی ایمبیسیڈرز تھے پاکستان میں, وہ سب کے سب قریباً حاضر تھے. کاؤنسلز حاضر تھے, اور بھی دوسرے بڑی بڑی کمیشنیں حاضر تھیں, پرائم منسٹر حاضر تھے, پاکستان کے منسٹر حاضر تھے. پاکستان کے اندر جتنے بھی مذہب والے ہیں, اسلام کے جتنے بھی فرقے ہیں, ان سب کے بڑے لوگ حاضر تھے. سنی بھی تھے, بوہرے بھی تھے, اسناسری بھی تھے, وہابی بھی تھے, حنبلی بھی تھے, شافی بھی تھے, مالکی بھی تھے, سب تھے. ساری دنیا کے رپورٹرز بھی تھے, ٹیلی ویژن والے بھی تھے, تمام قوموں کے لوگ تھے. ہندو بھی تھے, سکھ بھی تھے, پارسی بھی تھے, کرسچن بھی تھے, یہودی بھی تھے. اس تمام دنیا کی 2,00,000 کی بستی کے اندر امام سلطان محمد شاہ کھڑے ہو کے فرماتے ہیں کہ میں اللہ کا خلیفہ ہوں اور رسول کا خلیفہ ہوں اور اسماعیلیوں کا روحانی باپ ماں ہوں. اس کا یہ دعویٰ کوئی معمولی نہ تھا. آپ نے اس وقت کی پکچر دیکھی کبھی؟ امام سلطان محمد شاہ اوپر بیٹھے ہوئے ہیں اور سکندر مرزا نیچے بیٹھا ہے. آپ کچھ بھی کرو, دنیا کے کوئی بھی ملک کے اندر کبھی پبلک فنکشن ہوئی ہے تو اس پبلک فنکشن کے اندر اس ملک کا جو ہیڈ ہوتا ہے وہ نیچے نہیں بیٹھتا. کبھی یہاں کوئین آ جاوے تو وہ آپ کے کینیڈا کی ہیڈ آف اسٹیٹ ضرور ہے, लेकिन ऐसा नहीं होएगा कि कोई नीचे बैठी होगी और कोई दूसरा आदमी ऊपर बैठा होगा, या कभी रीजन जो प्रेसिडेंट है यूनाइटेड स्टेट्स का, कभी क्वीन उधर चली जाएगी तो क्वीन ऊपर होगी और रीजन नीचे बैठा होगा, ऐसा नहीं करने देंगे वो लोग। ये दुनिया का प्रोटोकॉल और सिस्टम नहीं है। मगर पाकिस्तान के अंदर ये हुआ कि आगा खान ऊपर बैठा है और हेड ऑफ स्टेट नीचे बैठा है, और वो ऊपर खड़े होकर ये दावा करता है कि मैं खलीफातुल्लाह हूँ, खलीफातुर रसूलुल्लाह हूँ, अपनी मजहब की, इस्माइली मजहब की हिस्ट्री, इस्माइली मजहब की हकीकत, इस्माइली मजहब की पोजिशन हमको समझनी चाहिए। जब हम अपनी इस्माइली मजहब की स्टडी करते हैं, हमारा दिल खुश होता है कि हम ऐसे मजहब में हैं कि दुनिया के अंदर हमारे मजहब जैसा कोई दूसरा मजहब नहीं, और हमारे इमाम ने जो हमारे लिए किया है, दुनिया का कोई धर्म गुरु अपने अनुयायियों के लिए, फॉलोअर्स के लिए, अपनी जमात के लिए या ग्रुप के लिए इस तरह कभी नहीं करता, कभी नहीं करता। आप तो ऐसे मुल्क में रहते हैं कि सारी दुनिया की न्यूज आपको मिलती है। मोमिनो देख लो ईरान का क्या हाल है, वहां भी एक धर्म गुरु जागा है, मगर क्या किया है, हमको शर्म आती है मुसलमान कहलाने में। आज मिडल ईस्ट कंट्रीज में के जहां से इस्लाम पैदा हुआ, इस्लाम की ऐसी मिट्टी खराब की है इन बड़े लोगों ने कि हजरत इमाम को ये कहना पड़ा वैंकूवर के लेक्चर के अंदर, और 77 के अंदर हजरत इमाम जब ऑस्ट्रेलिया गए तो ऑस्ट्रेलिया के अंदर भी हजरत इमाम ने जमात के अंदर यही कहा कि वेस्टर्न कंट्रीज के अंदर और दुनिया की दूसरी कंट्रीज के अंदर इस्लाम का जो इमेज है वो बहुत हल्का और नीचा आ गया है। मैं ये चाहता हूं कि तुम इस्लाम के इस इमेज को ऊंचा करो। वैंकूवर के अंदर गए महीने जुलाई के अंदर, मौलाना हजरत इमाम गए उधर, बंदरी जमात खाना का पाया डाला। उस वक्त जो इमाम ने फरमान किए आप लोगों ने उसकी टेप सुनी, मैंने जब वो टेप सुनी तो उसके अंदर इमाम ने इतनी बहुत सी बातें कही हैं, इतनी बहुत हकीकत की चीजें कही हैं। उसने भी ये बात कही कि वेस्टर्न कंट्रीज के अंदर इस्लाम का जो इमेज है, इस्लाम का जो ख्याल है वो बहुत हल्का है, हमें इस चीज का अफसोस है। मैं जब पीरों के गिनान पढ़ता हूं और उसके सामने आज की दुनिया की हालत देखता हूं तो पीरों के गिनान में से मुझको यह मिलता है कि इस्लाम का हाल और भी खराब होएगा, इस्लाम डाउन हो जाएगा, बहुत डाउन होएगा, हमको मुसलमान कहलाने में शर्म आएगी। आज दुनिया के अंदर सचमुच ऐसी हालत बन गई है, पोप को एक टर्किश आदमी ने मारने की कोशिश की, जब वो पकड़ा गया और पोप ठीक होके जब इस शुद्धि में आया तो हॉस्पिटल में से पोप कहता है कि मैं अपने मारने वाले को माफ करता हूं। और उधर देखो वो खोमेनी जो ईरान के अंदर, उसने दावा तो नहीं किया कि मैं इमाम हूं, लेकिन ईरानी लोगों ने उसको इमाम बना दिया और वो अलबत्ता हुज्जतुल्लाह होने का दावा करता है। हुज्जतुल्लाह का मतलब अल्लाह का प्रूफ, अल्लाह का प्रूफ, जिसने आज 40,000 आदमी मरवा डाले और महज एक छोटी सी बात के ऊपर उस बेचारे को दम भी नहीं लेने देते थे डिफेंड कर सके अपने आप को, गोली मार डालो। और मुल्ला दूसरा जिसका नाम उन लोगों ने हैंगिंग जज रखा है, वो भी हुज्जतुल इस्लाम है, बहुत बड़ा दर्जा है मौलवी का। ऐसे धर्म गुरु, ऐसे इस्लाम के प्रीचर, इस्लाम पे अमल करने वाले, और उनका हाल ऐसा कि वो बेगुनाहों को मार रहे हैं और पोप को एक गुनाहगार ने मारा तो कहता है इसको मैं माफ करता हूं। इस्लाम का रंग और बू पोप में दिखती है लेकिन मुसलमान में नहीं दिखती, हमको शर्म आती है। अली मुर्तजा मुश्किल कुशा मस्जिद में दाखिल हुए, अब्दुल रहमान इब्न मुलजम ने तलवार का घा मारा, मौला अली के सिर पे लगा, یہ گھاؤ ادھر لگا جہاں عمر ابن عبد ود نے خندق کی لڑائی میں مولا کو گھاؤ مارا تھا. وہ ہڈی اچھی طرح سے ملی نہیں تھی, عین اسی جگہ کے اوپر گھاؤ لگا. مولا گر پڑے, اٹھا کے گھر لے کے گئے. جب ہوش آیا تو پہلا سوال یہ پوچھا, میرے قاتل کو, میرے خونی کو میرے سامنے لاؤ. پیچھے ہاتھ بندھے ہوئے عبد الرحمان کو پکڑ کے کچھ لوگ لائے. جب مولا کے پاس لے کے آئے, مولا فرمائے اس کے ہاتھ کھول دو. فوراً اس کے ہاتھ کھول دیے. مولا نے حسن کو کہا, بیٹے حسن, یہ ہمارے گھر میں آیا ہے, یہ مہمان ہے, اس کو دودھ پلاؤ. مولا کے خونی کو پیش کیا گیا, مولا نے اس کے ہاتھ کھلوا دیے, اپنے بیٹے کو فرمایا ہمارے گھر پہ مہمان آیا, اس کو دودھ پلاؤ. یہ ہے اسلام. مگر آج وہ اسلام کے جو اللہ نبی رسول نے دنیا کے اندر رکھا, وہ اسلام کے جو علی نبی کے گھر میں اترا, وہ اسلام کے 1400 برس پہلے مکے اور مدینے کی گلیوں میں سے دنیا کو پیش کیا گیا, آفر کیا گیا, وہ اسلام کی در ہے آج. اگر کتاب قرآن پڑھتے ہیں اس کے اندر جو اسلام بتایا گیا ہے, آج مسلمانوں کے اندر ہوں گے ضرور, اچھے لوگ دنیا میں سے غائب نہیں ہو گئے, مگر میجورٹی مسلمانوں کی آج اسلام کے اوپر نہیں. نہیں, دنیا کی جتنی بدیاں برائیاں ہیں وہ مسلمانوں کے اندر ہیں. جھوٹ بولتے ہیں, فریب کرتے ہیں, دغا کرتے ہیں, زنا کرتے ہیں, شرابیں پیتے ہیں, سور کا گوشت کھاتے ہیں, جوا کھیلتے ہیں, تمام وہ چیزیں جو اللہ رسول نے منع کی ہیں, مسلمان اس میں بہت زیادہ ہیں. مسلمانوں کے پاس بے حساب پیسہ ہے ابھی تیل کا, مگر آج پھر بھی دنیا کے اندر کہیں ارتھ کویک آ جائے, یا کوئی ایپیڈیمک ہو جائے, یا اور کچھ ایسی آفت آ جائے, تو آپ کو یہ دیکھ کے تعجب ہوگا کہ کینیڈا نے بلینکٹ بھیجے, امریکہ نے دوائیں بھیجی, یورپ والوں نے پیسے بھیجے, ڈاکٹر جاتے ہیں, نرسیں جاتی ہیں, دوائیاں جاتی ہیں, کھانا جاتا ہے, بلینکٹ جاتا ہے, کپڑے جاتے ہیں. ویسٹرن کنٹریز میں سے جو کرسچن کنٹریز ہیں وہ ان ملکوں کے اندر مدد کے پیسے بھیجتے ہیں, لیکن ہم نے کبھی سنا نہیں کہ سعودی عربیہ نے 2-4 کروڑ دینار دے دیے ہمیں فوڈ کے لیے, کہ بھئی چلو یہ وہاں ایسا ہوا. ہم کو اس بات میں شرم آتی ہے, کیوں ایسا ہوا, کیوں ایسا ہونے کا کارن کہ اللہ اور اس کے رسول کی جو ہدایت تھی, اللہ اور اس کے رسول نے جو اسلام کے اندر کہا تھا وہ مسلمان بھول گئے. اللہ کی کتاب میں اور رسول کی ہدایت میں یہ ہے کہ کتاب اور میری عترت, امامت اور قرآن, یہ دونوں ساتھ چلیں گے, کبھی جدا نہیں ہوئیں گے. مسلمانوں نے کتاب سینے سے لگا لی, امام سے منہ پھرا لیا, امام کو چھوڑ دیا, خلیفہ میں پڑ گئے, اور تھوڑے سے مسلمان تھے جو مولا علی کے پیچھے رہے, جن کو ہم شیعہ کہتے ہیں, اور وہ اترتے اترتے آج ہم ہیں, الحمدللہ ہم علی کے شیعوں میں سے ہیں, اور اسلام کے سچے رستے اور طریقے کے اوپر ہیں. لیکن ہم کو صرف اس بات کے اوپر کہ ہم حضرت امام کو مانتے ہیں, علی نبی کے وارث دار کو مانتے ہیں, یہی چیز ہمارے لیے کافی نہیں دیندارو, یہی چیز کافی نہیں. ہم کو اپنے مولا کے اس فرمان کو یاد کرنا چاہیے جو امام سلطان محمد شاہ نے 1937 کے اندر دار السلام میں کیا تھا, اور پھر اس کو ماں باپ نے سیکنڈ ٹائم 1945 میں ریپیٹ کیا, وہ بھی دار السلام میں ریپیٹ کیا. ماں باپ فرمایا, میں آج تم کو ایک بہت ہی چھوٹی بات کہتا ہوں, لیکن وہ سب سے امپورٹنٹ ہے, اور وہ یہ ہے کہ علی نبی کا جو بھی گادی وارث ہے اس کے ساتھ تم پریم کرو, محبت کرو, تو تمہاری دین دنیا کی تمام مذہبی کام کاج کی جتنی بھی فرض ڈیوٹیاں ہیں وہ اس کے اندر سما جاتی ہیں. علی نبی کی گادی کا جو وارث دار ہے اس سے محبت کرو. جہاں محبت ہوتی ہے وہاں اوبیڈینس ہوتی ہے، جہاں محبت ہوتی ہے وہاں رسپیکٹ ہوتی ہے، جہاں محبت ہوتی ہے وہاں سیکریفائس کی بات آتی ہے. محبت ڈیمانڈ نہیں کرتی، محبت تو دیتی ہے. جس محبت کے اندر ڈیمانڈ ہے تو وہ سوداگری ہو گئی، وہ بزنس ہو گیا، کامرس ہو گئی. محبت ڈیمانڈ نہیں کرتی، محبت تو دینے کی چیز ہے. اور ہماری دینے کی چیز یہ ہے کہ ہم نے حضرت امام کی بیعت کی ہے، ہم نے اسماعیلی مذہب کو اگرچہ باپ داداؤں کے گھر میں جنم لے کے قبول کیا، مگر اسماعیلی مذہب کو سمجھ کے حضرت امام کی بیعت کر کے جب ہم یہ مذہب پالتے ہیں دینداروں، تو ہماری لائف میں فرق ہو جاتا ہے، ہماری لائف میں چینج پیدا ہوتا ہے. امام سے جو محبت کرتے ہیں، امام سے جو پیار کرتے ہیں، وہ بدماش لچے نہیں ہوتے. امام سے پریم کرنے والا آدمی دگا فٹکا کا نہیں کرتا. امام سے محبت کرنے والا آدمی دوسروں کا مال نہیں کھاتا. امام سے محبت کرنے والا آدمی شرابی نہیں ہوتا. امام سے محبت کرنے والا آدمی دوسری دنیا کی بدیوں میں نہیں جاتا، کیونکہ اس پوتر ذات پاک کے ساتھ محبت کرنے سے خود ہماری زندگی پاک اور پوتر بنتی ہے. جب ہماری زندگی، ہمارے اعمال، ہمارا کریکٹر، ہمارا چال چلن، ہمارے ایکشن، ہماری تھنکنگ امام کی محبت کے ساتھ بندھی جاتی ہے، تو ہماری بدیاں، برائیاں، ہماری خرابیاں دور ہو جاتی ہیں، مٹ جاتی ہیں. 12 برس ہوئے، آہستہ آہستہ ہماری جماعت ویسٹرن کنٹریز میں آنی شروع ہوئی. گئے 10-12 برس کے اندر کینیڈا، امریکہ، یورپ کے اندر پرٹیکولرلی افریقہ سے لوگ آئے. کئی آدمیوں نے، اپنے اسماعیلیوں نے افریقہ کے اندر، ایسے بہت سے دوسرے اسماعیلی جو کینیڈا آئے، ان کو انہوں نے کچھ رقمیں دی کہ یہ میری رقم تم کینیڈا لے جاؤ. مجھے معلوم نہیں، میں پرسنٹیج کا حساب اور فگر اسٹیٹسٹک نہیں نکال سکا، لیکن میجورٹی باتیں سن کے میرے دل کو دکھ ہوا کہ یہ کینیڈین اسماعیلی جو پہلے افریقہ میں رہتے تھے، دوسروں کا مال لے کے جب ہی آئے تو کئی لوگ مال کھا گئے. ہمارے بھائیوں نے بھائیوں کا مال کھایا. دگا پھٹکا ہمارے اندر بہت ہے، ہمارے اندر دنیا داری زیادہ ہو گئی. اس ملک کے اندر آ کے ایسی باتیں سنی، میں نے انویسٹیگیشن نہیں کیا، لیکن جب ایک ہی بات کو 5-7 آدمی کہیں تو 100% نہ صحیح، 5-10% کچھ ہوگا تو صحیح. کہ اگر آپ کو دھواں دکھتا ہے تو آپ نے فلیم نہیں دیکھا، نہ صحیح، مگر دھواں کا ایک کارن ہے کہ آگ لگی ہے. بھلے آگ کس جگہ لگی وہ پتا نہیں، مگر جو دھواں اوپر نظر آیا وہ ظاہر کرتا ہے کہ کہیں آگ لگی ہے. یہ آگ کا ایویڈنس ہے دھواں، مگر نہ دھواں نہیں ہوگئے. اسی طرح سے میں نے جب یہ باتیں سنی کہ آج ہماری قوم کے اندر، میں اوٹوا کو نہیں کہہ رہا، میں ساری کینیڈین جماعت کو اوٹوا جماعت خانے میں ایڈریس کر رہا ہوں. میری نظر کے سامنے یہ آپ 150-200 آدمی نہیں، میری نظر کے سامنے لگ بھگ 30,000 اسماعیلی جو کینیڈا میں رہتے ہیں، میں ان کو ایڈریس کر رہا ہوں اس وقت کہ ہماری قوم کے اندر ایسے لوگ ہیں کہ جو اپنے بچوں کو بیئر پلاتے ہیں، بریک فاسٹ کے اندر شیمپین پلاتے ہیں، ہماری قوم کے اندر ڈکر کھانے والے ہیں، ہماری قوم کے اندر اور بھی اس قسم کی بدیاں کرنے والے ہیں، میں جن کا نام نہیں لیتا. ہماری قوم کے اندر ایسے فریبی بھی ہیں کہ جو باہر سے آ کے ادھر لڑکیوں کے ساتھ شادیاں کر کے جب ان کو یہاں رہنے کا حق مل جاتا ہے تو وہ توڑ پھوڑ دیتے ہیں. ہماری قوم کے اندر بہت سی بدیاں پیدا ہو گئی ہیں. مال ملا، بنگلے ملے، موٹریں ملی، ایسے ملک کے اندر آنے کے لیے رہنے کی اجازت ملی، اس سے ہمارا مغز خراب ہو گیا. کبھی ہماری یہ 30-32,000 کی بستی کے اندر کبھی 300 لوگ بھی ایسے ہوں گے 300 लोग भी 1%, 1% भी होगा तो भी हम टॉलरेट नहीं कर सकते उस चीज को। हमारा जो मजहब है दीनदार वो पाक मजहब है। हमारा मजहब आम लोगों के मजहबों जैसा नहीं, हमारे ऊपर मौलाना हाजिर इमाम बैठा हुआ है। सोसाइटी की जो सोशल मिस्टेक और गलतियां हैं उन चीजों को मिटाना चाहिए। मैं 72 में जब मैं इधर आया उस वक्त बेहिसाब लोग इधर आ रहे थे, बहुत से लोग आ रहे थे। बरनबी के जमात खाने में बैठा था, मुखी साहब ने मेरे को एक हाजिर इमाम का तालिका दिया। मुझे कहते हैं मिशनरी साहब ये तालिका है आप पढ़ो और ये जमात में आप पढ़ो और इसके ऊपर वाज करो। मैंने बैठे बैठे तालिका पढ़ा, मेरे पास उसकी कॉपी है। मुझे बहुत अजायबी लगी। युगांडा में से एक इस्माइली ने इदी अमीन के धड़ाका करने से पहले कनाडा आने के लिए बिजनेस वीजा मांगी और एक बड़ी रकम उसने इन्वेस्ट करने के लिए दिखाई। मैं आपको यह एग्जाम्पल इसलिए देता हूं कि ऐसी बहुत सी चीजें मैं जानता हूं। मैं सिर्फ एक आपको सैंपल बताता हूं कि इधर आके हम लोग मटीरियल अच्छे शायद हो गए होंगे लेकिन हमारे में से बहुत सी खराबियां बढ़ गई हैं। इस आदमी को बिजनेस वीजा मिली, बड़ी रकम इसने दिखाई, फॉर्म के अंदर साइन किया, इसको वीजा मिली। ये आदमी टोरंटो आया, टोरंटो आके इसने कुछ काम न किया मगर देखता रहा। थोड़े महीनों के बाद जब ईडी अमीन ने कह दिया कि एशियंस लोग निकल जाओ और जब उधर से रिफ्यूजी इधर आने लगे तो ये आदमी ये सोचे बगैर कि मैंने बिजनेस वीजा लिया है ये भी रिफ्यूजियों के अंदर चला गया और रिफ्यूजी लोगों को मकान मिले, टेलीविजन सेट मिले, कपड़े मिले, खाने पीने मिला, पॉकेट खर्च मिला, उसके अंदर ये भी लगा हुआ था। एक आध महीना निकला और वापस कुछ अपनी ऐसी ही कोई बेनिफिट्स की रकम लेने के लिए जब ये गया तो वहां वो आदमी बैठा था जिसने कंपाला में इसका इंटरव्यू लिया था। उसको कुछ याद आया कि मैंने इस आदमी को कहीं अफ्रीका में देखा है। आपको मालूम है इधर तो कंप्यूटर सिस्टम है। जब उसने सब इन्वेस्टिगेशन की तो वो सारे पेपर्स निकाल के इसके सामने रखे, वही उसकी फोटोग्राफ, वही उसकी शक्ल, वही उसका नाम। ये तू तो इधर बिजनेस वीजा पे आया है, तेरे पास तो इतनी बड़ी रकम है और तू रिफ्यूजी बन के बेनिफिट्स ले रहा है। कैनेडियन गवर्नमेंट को इतना बुरा लगा कि यहां के इमिग्रेशन मिनिस्टर ने हजर इमाम को खत लिखा। हजर इमाम ने उसके ऊपर एक तालिका भेजा। वो तालिका मैंने बरनबी के जमात खाने में पढ़ के सुनाया और उसके ऊपर मैंने वाइज की। इस किस्म के फरेबी दगाबाज आज हमारी कौम में बहुत है। उस वक्त तो वो सिर्फ एक था। दीनदारों हम इस मुल्क के अंदर आए हैं, हजर इमाम के उन शब्दों को अपने सामने रखो कि इन वेस्टर्न कंट्रीज के अंदर इस्लाम का इमेज मिडिल ईस्ट के पॉलिटिक्स और सिचुएशन के कारण से खराब हो गया है। तुम इससे अलग रहो, अपने आप को इस्माइली कहलाओ। हम मुसलमान हैं लेकिन हम मुसलमानों से जुदा इसलिए होना चाहते हैं कि इस्लाम को यहां के लोग और मीडिया ने खूनी मजहब, हेट करने वाला मजहब, जुल्म करने वाला मजहब इस तरह तसव्वुर कर लिया है। अगरचे इसराइल ने जो अभी जुल्म किया है बेरूत के ऊपर उसके सामने तो इस्लाम कोई बात ही नहीं है, मगर आपको मालूम है ये क्रिश्चियन कंट्रीज हैं, इसके अंदर मीडिया इन लोगों के हाथ में है, इस्लाम की पीसफुल इमेज को खराब कर दिया। अगर हम इस्माइली मौलाना हजर इमाम के नाम को हम अपने जीवन में इन्वॉल्व कर रहे हैं. जब हम ये कहते हैं कि हम इस्माइली हैं तो दीनदारों उसका मतलब ये है कि आगा खान के फॉलोअर्स हैं. हमारी अच्छी साइड भी है, बहुत हमारी बहुत अच्छी साइड है, मगर हम उस दर्जे और लेवल के ऊपर हैं कि छोटी सी बुराई भी हमारे लिए अच्छी नहीं. एक बदमाश लुच्चा आदमी, एक अनकॉमन आदमी, ये कभी जमात खाने आता, कभी नहीं आता. आप उसको किसी पब में देखो शराब पी रहा है तो आपको कुछ मालूम महसूस नहीं होगा, नजरअंदाज कर जाओगे, इग्नोर कर दोगे. लेकिन आप किसी पब में अबू अली मिशनरी को देख लो तो आप इग्नोर करोगे, वापस आके देखोगे कि यार सचमुच अबू अली देख रहे. इसी तरह से हम इस्माइली आगा खान के मुरीद, छोटी सी बुराई भी कहां जाएगी, आगा खान तक जाएगी. छोटी सी बुराई भी, हमारी छोटी सी खराबी भी आगा खान के नाम तक जाएगी. इस मुल्क के अंदर रह के अपनी रहनी कहनी, अपना प्रॉमिस, अपना वचन, अपने ख्याल, अपनी एक्टिविटीज ऐसी बनाओ कि इस हाजिर इमाम का, जिसने दया करके, रहम करके, हमारे ऊपर उसने एहसान करके इस मुल्क के अंदर आके हमें आबाद किया, हाजिर इमाम का नाम बड़ा हो गए. मैं अभी एक अच्छी साइड आपको बताऊं. दर सलम के अंदर हमारी आगा खान हॉस्पिटल है. मैं वीक में एक आध दफा कभी जाता हूं वहां, जो दर्दी होते हैं उनके पास जाता हूं, हाल पूछता हूं, उनके लिए दुआ करता हूं. तो एक दिन मैं उधर गया तो वहां के हमारे जो एडमिनिस्ट्रेटर हैं उन्होंने मेरे सामने एक रिपोर्ट रखी, और वो रिपोर्ट कराची की अपनी जो हॉस्पिटल है उसके पेपर के अंदर आई. न्यूज लेटर निकलता है कराची हॉस्पिटल के लिए. टोरंटो की 600 इस्माइली ब्लड देने के लिए इकट्ठे हो गए. टोरंटो की जमात के अंदर ब्लड डोनर्स के लिए जब मांगनी की गई और जमातों के अंदर जब अनाउंस किया गया कि कल फलानी फलानी सेंटर के अंदर ब्लड डोनर्स को इकट्ठा होना है, अल्लाह मेरिया जिसका मन चाहे उधर जाए, तो दीनदारों हमारी जमात के 600 आदमी उधर चले गए. और वो जो उधर कैनेडियन व्हाइट मैन जो बैठे हुए थे उनके पास इतनी इक्विपमेंट नहीं थी कि 600 आदमियों का ब्लड ले सके, हार्डली 100 के करीब आदमियों का ब्लड ले सके. और इतने बहुत आदमी आए, ये देख के उनको इतनी खुशी हुई, उन्होंने इस बात की रिपोर्ट भी हजर इमाम तक पहुंचाई. मैंने ये न्यूज शिकागो के एक पेपर के अंदर पढ़ी और अपने उस पेपर के अंदर भी पढ़ी. मौलाना हजर इमाम भी खुश हुए. ये हमारी अच्छी साइड है, लेकिन इसके सामने हमारी जो बदियां बुराइयां हैं वो बहुत छोटी होने पर भी उनकी नॉइज बड़ी है. परफ्यूम की जो बास है उसके सामने गार्बेज में गंद की बास ज्यादा पावरफुल होती है. बदियां बुराइयां थोड़ी हुए मगर उसका इफेक्ट बहुत ज्यादा होता है. हमारी इस धरती के अंदर जहां जमात इकट्ठी हो गई है, मोमिनों, मैंने कुछ वायदे 3 बरस पहले भी की थी, अभी भी मैं कर रहा हूं और अभी करूंगा और भी. मेरा ये पैगाम है, मेरे खुद का ये ओपिनियन, इमाम जमान के जो फरमाने हैं उन फरमानों के अंदर से जो मैंने इम्प्रेशन लिया है वो इम्प्रेशन मैं वाजों में कहता हूं. आप जमात बहुत खुश नसीब हो, यहां जमात दिन ब दिन बढ़ती जाएगी, बहुत मालदार बनोगे, बहुत मालदार बनोगे. 99% इस्माइली इंशाल्लाह इधर मालदार बनेंगे. बहुत मालदार नहीं बनेंगे तो बहुत सुखी होंगे. मटीरियली इधर आपको बहुत कुछ मिलेगा, आपके ऊपर फ्यूचर के अंदर. वो फ्यूचर नजदीक है या फार फ्यूचर है मुझे नहीं पता, लेकिन फ्यूचर में कैनेडा जमात को थर्ड वर्ल्ड कंट्रीज के इस्माइलियों के लिए बहुत काम करना पड़ेगा. हमें उनके लिए बहुत मेहनत करनी पड़ेगी, उनके लिए हमें बहुत मदद करनी पड़ेगी, हर तरीके की मदद करनी पड़ेगी, गाइडेंस देनी पड़ेगी। थर्ड वर्ल्ड कंट्रीज के इस्माइली जमातों के अंदर कैनेडा जमात को बहुत काम करना है। उसके पहले हमको यहाँ अपने रूट्स मजबूत करने हैं। यहाँ अपनी रूट्स मजबूत करो, अपनी मटेरियल लाइफ को भी मजबूत करो और अपनी रूहानी लाइफ को भी मजबूत करो। इधर बहुत स्ट्रांग हालत अपने धर्म की और जमात की पैदा करो। इतनी बहुत संगठन, इत्तेफाक, मोहब्बत, यूनिटी होनी चाहिए जमातों में भी और फैमिलीज के अंदर भी। एक और सड़ा जो इधर आके ज्यादा हो गया वो ये हुआ कि बहुत से यंगस्टर्स ने अपने बूढ़े माता पिता को छोड़ दिया। ये तो ठीक है, सीनियर सिटीजन के उन लोगों को बेनिफिट्स मिलते हैं तो बेचारे अपने मकानों में रहते हैं। इसके अंदर बूढ़ों का भी वांक है। वो ये चाहते हैं कि जैसे हिंदुस्तान पाकिस्तान के अंदर बच्चे उनके बूट उठाते थे और उनका हाथ पकड़ के सब काम कराते थे, यहाँ का सिस्टम और है, लाइफ और है, मगर जवानों का वंश ज्यादा है। बूढ़े माता पिता को छोड़ देना हमारे मजहब की इजाजत नहीं। हम क्रिश्चियन नहीं, हम व्हाइट मैन यूरोपियन की तरह नहीं, हम अमेरिकन नहीं, हम मुसलमान हैं, इस्माइली हैं, ईस्टर्न कल्चर वाले हैं। मौलाना हाजर इमाम ने अभी यह फरमान किया, पहले भी किया कि तुम यूनाइटेड फैमिलीज में रहो, डिवाइडेड फैमिलीज में मत रहो। माता पिता का ध्यान रखो, भाई बहनों का ध्यान रखो, सगे कुटुंबियों का ध्यान रखो, एक दूसरे की मदद करो, एक दूसरे के लिए अगर इनकन्वीनियंस डिस्कम्फर्ट है सहन करो, उसका भला होता होगे तो यूनाइटेड रहो फैमिलीज में भी, जमातों के अंदर भी, क्योंकि फ्यूचर में हमें बहुत काम करना है। चारे चारे झुकमाए फरी फरी जो हूँ। आज 1982 की बात नहीं, ये 49th इमामत की बात नहीं। पीर का कहना यह है कि चार युग से मौलाना हजर इमाम की जो हिस्ट्री पढ़ो, क्योंकि ये नूर चार चार युग से चला आता है। 1400 बरस पहले ये नूर पैदा हुआ ऐसा नहीं, लाखों बरसों से जब से दुनिया बनी मौलाना हजर इमाम का नूर इस दुनिया के अंदर मौजूद है। तो फिर कहते हैं कि चार युग की हिस्ट्री देखता हूँ तो मेरे मौला तेरे जैसा कोई नहीं, तेरे जैसा कोई नहीं। आज कौन सा दुनिया में ऐसा धर्म गुरु है या रिलीजियस लीडर है कि जो हजर इमाम की तरह अपने बच्चों के लिए दुख उठा के गाइडेंस वगैरह दे रहे। प्लेन ट्रूथ नाम का एक क्रिश्चियन रिलीजियस मैगजीन निकलता है अमेरिका में से, उसका फाउंडर और उसका एडिटर आर्मस्ट्रांग जॉन है, बूढ़ा आदमी है। मेरे को ये फ्री आता है, 1 मिलियन कॉपी दुनिया के अंदर फ्री डिस्ट्रीब्यूट करते हैं अपने मजहब का प्रोपेगेंडा करने के लिए। आप में से कईयों ने ये मैगजीन देखा होगा, एक खत लिख के उसको भेज दो, आपको फ्री आएगा। मंथली मैगजीन है प्लेन ट्रूथ, और अच्छा गेटअप है उसका, टाइम और न्यूज वीक के स्टैंडर्ड का मैगजीन है, फ्री डिस्ट्रीब्यूट होता है। उसके अंदर क्रिश्चियन मजहब की बातें हैं, बाइबल की कोटेशंस हैं। उसमें कभी कभी ऐसी चीजें आती हैं जो इस्माइली मजहब के साथ मिलती हुए वो लोग ये ट्राई कर रहे हैं। उस प्लेन ट्रूथ का कहना ये है कि अमेरिकन सोसाइटी सिक सोसाइटी है, बीमार सोसाइटी है। हमको इस बीमार सोसाइटी को अपने नजदीक नहीं लाना है। एक आदमी हॉस्पिटल में बीमार को देखने जाता है लेकिन उसके खटले के ऊपर सोने के लिए नहीं जाता। इस मुल्क के अंदर हम आए हैं, इस मुल्क की बहुत सी अच्छी चीजें हैं, वो अच्छी चीजों से हमें एडवांटेज लेना है, अपने मजहब को मजबूत करना है और अपनी आने वाली जो जनरेशन है, हमारे बच्चे और उसके बच्चे, उनको हमें स्ट्रांग इस्माइली बनाना है। मौलाना हजर इमाम का फरमान है, मेरे बच्चों तुम्हारी प्रॉब्लम्स मैं सॉल्व करूंगा, मैं तुम्हारे लिए दुख उठाऊंगा, आई विल वरी फॉर यू। कौन ऐसा कह सकता है कि तुम्हारी वरीज मैं ले लूं? यह इमाम की शान है। ہمارا فرض یہ ہے کہ اس امام کو راضی کرے اپنے مذہب کی جو کچھ بھی حقیقتیں ہیں, اپنے مذہب کی ہمارے اوپر جو فرض ہیں, ہماری جو ذمہ داریاں ریسپانسبلٹیز ہیں, ہم اس کو اچھے طریقے سے اٹھائیں. محبت, اتفاق, سنگٹھن, یونٹی, تین وقت کی برابر دعا, جماعت خانے کی حاضری, اپنی کمانی میں سے دسوں مال واجب, نیک اعمال, اور روحانی سائیڈ میں جس کے پاس بول ہیں اسے ہر روز بیت الخیال کی عبادت کرنی چاہیے. ان چیزوں سے آپ کی دنیا بھی اچھی ہوگی, تندرستی بھی اچھی ہوگی, عزت بھی بڑھے گی, مولا کا نام بڑھے گا, اور جماعت سکھی اور آباد بنے گی. مولا آپ کو سکھی آباد کرے, ایمان کی سلامتی دے دے, حقیقتی سمجھ دے دے, دو جہان میں برکت دے دے. مولا آپ کی ہر نیک امید پوری کرے, مولا آپ کی ہر دعا قبول کرے, آپ کی آفت بلائیں دور کرے, آپ کے دشمن دفاع کرے, دسمن سکریت میں پورا رکھے, جماعتوں میں کنبوں میں سلاسم محبت دے دے. مولا حاضر امام ہمیشہ آپ کو اپنی پناہ میں, اپنی چھتا چھایا میں رکھے, ایمان میں, مال میں, جان میں, آبرو میں, عزت میں, تندرستی میں, روزی کمانی میں, آل اولاد میں برکت دے دے. ہزار باتوں دیدار نصیب کرے.